الحمد لله رب العالمين، وصلى الله وسلم على رسوله الكريم ونبيه الأمين وعلى آله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اركعوا واسجدوا واعبدوا ربكم وافعلوا الخير لعلكم تفلحون. وعن ابن مسعود رضي الله عنه أنه قال: أشرف الحديث ذكر الله، وخير القصص القرآن، وخير الأمور عواقبها، وشر الأمور محدثاتها، وما قل وكفى خير مما كثر وألهى. میرے محترم بزرگوں اور دوستوں، اللہ تبارک و تعالی نے قرآن کریم کے اندر مسلمانوں کے لیے وہ احکام بیان فرمائے ہیں کہ جو ہمارے کرنے کے ہیں، اور ہمارا مقصد تخلیق وہ اللہ تبارک و تعالی نے عبادت کے لیے ہی فرمایا ہے. اور اس چیز کا جواب بھی قرآن کریم میں موجود ہے: وما خلقت الجن والانس الا ليعبدون. اور میں نے سورہ حج کی آیت آپ حضرات کے سامنے تلاوت کی. اللہ تبارک و تعالی نے مسلمانوں کو خیر کرنے کا حکم دیا ہے، اور خیر کا کام، اچھا کام کرنے پر جو نتیجہ ہوگا وہ بھی قرآن کریم نے ہی بتایا ہے: لعلکم تفلحون، تاکہ فلاح اور کامیابی مل جائے. ہم دنیا کے اندر ہر لمحہ کوشش کرتے ہیں کہ جس مقصد میں اور جس فیلڈ میں، جس کام میں ہم لگے ہوں، وہاں صرف اور صرف کامیابی کی تلاش جاری رہتی ہے. اور جس دن، جس مہینے میں ہمارے کاموں میں ہم کو کوئی پروموشن، کوئی فائدہ نہ ملتا ہو، تو ہم اس مہینے یا اس وقت کو ضائع سمجھتے ہیں. اسی طرح دین کے اندر بھی ہمیں اپنا باقاعدہ حساب رکھنا چاہیے، اور اپنے اوپر ایک چیک رکھنا چاہیے کہ ہم جو کام کر رہے ہیں، ہماری زندگی گزر رہی ہے، اور جیسے جیسے ہم ایک سانس لے رہے ہیں، ہم آخرت کے قریب ہو رہے ہیں. تو دنیا کے اندر 60 سال، 70 سال، اور کسی کسی کے لیے 30 سال، 20 سال میں گزارنے کے لیے جو ہم لمبی لمبی کوششیں کرتے ہیں، پلاننگز کرتے ہیں، اور بعض اوقات کامیاب ہوتے ہیں اور بسا اوقات کامیاب نہیں بھی ہوتے. یہ 60-70 سال کی زندگی، یہ اللہ تبارک و تعالی کی طرف سے ہمیں ایک امانت دی گئی ہے. ہم وقت صرف اور صرف دنیا کے حصول میں، یا اپنے پیٹ کی فکر میں، یا مال کمانے میں لگے رہیں، تو حقیقت میں ہم اس دنیا کی زندگی کو غلط استعمال کر رہے ہیں، ضائع کر رہے ہیں. اصل مقصد تخلیق اور ہماری پیدائش، اور پھر ہمیں اللہ کے احسان کہ ہمیں سوجھ بوجھ عطا فرمائی، ہمیں عقل عطا فرمائی، ہم سمجھ سکتے ہیں، ہم حق اور باطل میں فرق کر سکتے ہیں. اللہ تبارک و تعالی اگر چاہتے تو ہم گایوں میں سے ایک گائے ہوتے، بکریوں میں سے ایک بکری ہوتے. وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ وَحَمَلْنَاهُمْ فِي الْبَرِّ وَالْبَحْرِ. اللہ تبارک و تعالی نے ہم پر بہت بڑا اکرام کیا ہے کہ ہمیں بنی آدم بنایا ہے. اب جب ہم بنی آدم ہیں، تو یقیناً ہمارے لیے ہی قرآن کریم میں خطاب ہے. اور یا ایھا الذین آمنوا, سب سے پہلا مطالبہ جو ہم سے اللہ تبارک و تعالی نے فرمایا ہے اور جس سے جنت اور جہنم کا فیصلہ اور فرق ہوگا, وہ ایمان ہے. اگر ایمان ہے تو پھر آگے اعمال کی حیثیت ہے, اور اگر خدا نخواستہ ایمان نہ ہو, قرآن نے کہا فکانت ہبا منثورا, تو پھر ان لوگوں کے اعمال اور ان لوگوں کی نیکیاں وہ اڑتی ہوئی ریت سے زیادہ کوئی حیثیت نہیں رکھتی. تو سب سے پہلے اللہ تبارک و تعالی نے جن کو ایمان کی دولت سے نوازا ہے, یہ ان کے پاس ایک ایسا خزانہ ہے کہ یہ خزانہ آپ کو جنت پہنچا سکتا ہے. یہ ایک ایسی کنجی ہے, ایک چابی ہے, اگر ہم بحفاظت دنیا سے اس کو اپنے ساتھ لے کر گئے. تو حدیث شریف میں آپ صلی اللہ علیہ وسلم نے واضح طور پر اعلان فرما دیا ہے, من قال لا الہ الا اللہ دخل الجنہ, وہ جنت جائے گا. اب جنت کے حصول کے لیے یہ نہیں ہے کہ جیسے ہمارا دل کیا اور جیسے ہمارا موڈ ہوا ویسے اعمال کرتے گئے اور اس کے بعد اللہ سے یہ ہم نے امید لگا لی اور یہ مطالبہ کر لیا کہ ہم جنت کے حقدار ہیں. ایمان یہ بنیاد ہے. اگر ایک بندے کو ایمان عطا ہو جاتا ہے تو وہ اس قابل ہو جاتا ہے کہ اللہ تبارک و تعالی کے احکام پر عمل کر سکے, وہ اس قابل ہو جاتا ہے کہ قرآن کریم کے جو لوگ قرآن کے خطاب ہیں, قرآن جن لوگوں سے پکار رہا ہے, وہ اس گروپ میں شامل ہو جاتا ہے. اور پھر جب ہم اسلام لے آئیں تو اسلم یسلم تسلیم ماننا, اس ہمارے دین حق کا نام ہی ایسا ہے کہ اللہ تبارک و تعالی کے احکام کو ہمیں من وعن ماننا ہوگا. اور اللہ کے احکام کو ماننے میں پھر کچھ فرائض ہوتے ہیں, کچھ واجبات ہوتے ہیں, کچھ سنتیں ہوتی ہیں, کچھ نوافل ہوتے ہیں, کچھ مندوب ہوتے ہیں. یہ سارے کے سارے مجموعہ بن کے اس کو دین کہا جاتا ہے. عام طور پہ ایسے حضرات آپ نے دیکھے ہوں گے کہتے ہیں کہ ہم مسلمان ہیں, ہم نماز پڑھتے ہیں اور ہمیں کوئی ضرورت نہیں ہے واعظ و نصیحت کی, خاص طور پہ دین والے علماء اور صوفیاء کرام کو دیکھ کے ایسے افراد کو تکلیف ہوتی ہے. ان پر افسوس ہے کہ وہ ابھی تک اس بات کو سمجھ نہ سکے کہ جس قرآن میں اللہ نے یا ایھا الذین آمنوا فرمایا, اسی قرآن میں آگے اللہ تبارک و تعالی نے ارکعوا فرمایا, وسجدوا فرمایا کہ رکوع بھی کرنا ہے اور سجدہ بھی کرنا ہے. ہمارے امام ابو حنیفہ رحمۃ اللہ علیہ جن نے اسلام کے اندر تمام دلائل کو جمع فرما کر استنباط کیا ہے, ہمارے لیے مسئلوں کو آسان کیا ہے, انہوں نے فرمایا کہ اس سے مراد نماز پڑھنا ہے. تو جب ایمان لانا ہے تو نماز بھی پڑھنی ہے, وفعل الخیر اور خیر کے کام بھی کرنے ہیں, لعلکم تفلحون تاکہ ہمیں فلاح کامل مل جائے, تاکہ اللہ تبارک و تعالی نے جو مومنین کے لیے وعدے کیے ہیں قرآن اور سنت میں, وہ وعدے اور وہ انعامات وہ ہمیں مل سکیں. دنیا کے اندر بھی ایسا ہوتا ہے, ایک اسکول اور مدرسے میں ہزاروں سینکڑوں طالب علم پڑھتے ہیں اور وہ سارے کے سارے طالب علم ہوتے ہیں, لیکن جو طالب علم اچھا پڑھتا ہو, پوزیشن ہولڈر ہو, اس کی حیثیت اور ہوتی ہے, اور وہ طالب علم جو بمشکل پاس ہوتا ہے امتحان میں, اس کی حیثیت دوسری ہوتی. حالانکہ چند سالوں کی بات ہوتی ہے, چند دنوں کی بات ہوتی ہے, لیکن وہاں پہ بھی نظام میں فرق کیا جاتا ہے, اور جو قابل ہو, جو محنت کرتا ہو, جو اپنے کام کو سمجھتا ہو, تو پھر ادارے کی طرف سے بھی اس پر بھرپور توجہ دی جاتی ہے. یہ تو ایک ناقص انسان کا نظام ہے. مدرسے کے ناظم اور مہتمم وہ بھی ہمارے اور آپ کی طرح اللہ کے بندے ہیں, स्कूल के प्रिंसिपल और हेडमास्टर वो भी अल्लाह के बंदे हैं और वो भी कामिल नहीं है, उनमें भी कई नुकसानात मौजूद हैं। अल्लाह वहदहु ला शरीक कामिल जात है। बंदा बकमाल अगर उसके दीन पर अमल करने लग जाए तो ये हो ही नहीं सकता और ये मुमकिन नहीं है कि अल्लाह तबारक व तआला की रहमतें उस पर मुतवज्जा ना हो, अल्लाह की रहमतें और मग़फ़िरत उसके लिए ना हो और जन्नतें उसके लिए ना हो, इसलिए कि यह कुरान का वादा है। इसी सिलसिले में हजरत इब्ने मसूद रज़ियल्लाहु अन्हु हिलियतुल औलिया में लिखा गया है, उन्होंने फरमाया कि अशरफुल हदीफ ज़िक्रुल्लाह। मुनासिबत यह है कि अल्लाह तबारक व तआला ने हमें खैर का हुक्म दिया है तो हम आम दिनों में जब चलते फिरते हैं बाजार में, घर में, अपने दफ्तर में, अपने स्कूल में, यूनिवर्सिटी में, तो ऐसे हालात में भी हम खैर की तरफ मुतवज्जे रहें। सिर्फ ये ना हो कि मस्जिद में टांग दाखिल हुई तो खैर के काम शुरू हो गए और मस्जिद से बाहर निकले तो फिर जैसे के थे वैसे ही रहे, ये मुनासिब नहीं। बल्कि अगर हम कलाम कर रहे हों, हदीस अरबी में बात को कहते हैं, तो बातों में जो सबसे आला बात है वो अल्लाह का जिक्र है। कुरान करीम में अल्लाह तबारक व तआला ने फरमाया अला बिज़िक्रिल्लाह तत्मइन्नुल कुलूब, अल्लाह के जिक्र से ही दिलों को इत्मीनान होता है। जब हम बात करते हैं तो बात के अंदर शराफत, उसके अंदर अच्छाई, वो किस हैसियत से आती है ये देखना चाहिए। अगर हम किसी फासिक फाजिर आदमी के बारे में बात कर रहे हों तो उसको लोग गौर से नहीं सुनते, ना उसको ज्यादा तवज्जो दी जाती है। लेकिन अपने मैदान में एक माहिर आदमी, एक अच्छा डॉक्टर, एक बड़ा आलिम जब वो बात करता है तो वो बात हैसियत रखती है, उस बात के अंदर वजन आ जाता है। जब किसी कलाम के अंदर इस कायनात की सबसे बड़ी जात का जिक्र हो जाए, जब किसी कलाम का कहने वाला वो इस कायनात का खालिक मुतलक हो, तो फिर उसके मुकाबले में कोई और कलाम मौजूद नहीं होता। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में एक सहाबी आए और फरमाया कि मुझे नसीहत कीजिए, मुख्तसर नसीहत कीजिए, यानी छोटी सी। आपने फरमाया ला यज़ानु लिसानुका रतबम मिन ज़िक्रिल्लाह, तुम्हारी जबान हम वक्त अल्लाह के जिक्र से मुनव्वर मुअत्तर होनी चाहिए। ये ऐसी नसीहत है कि आदमी की जिंदगी बदल देने के लिए और उसकी तकदीर बदल देने के लिए काफी है। जाहिर बात है जब एक बंदा हम वक्त अल्लाह अल्लाह करेगा तो फिर वो गुनाह करते हुए भी डरेगा। एक आदमी जब हम वक्त अल्लाह अल्लाह करेगा तो नमाज, रोजा और जकात वो उससे नहीं छूटेंगे, क्योंकि एक तरफ तो फिर वो अल्लाह को याद कर रहा है और दूसरी तरफ अल्लाह के हुक्म के खिलाफ कर रहा है, तो ये तो कुफ्र है। कि एक बंदा अगर एक तरफ ऐसा अमल करे कि जिससे अल्लाह को खुश करने की कोशिश की जाए और कसदन फिर अल्लाह के अहकाम के खिलाफ कर लिया जाए, तो इमाम अहमद रहमतुल्लाह अलैह उनके नजदीक ऐसा बंदा काफिर हो जाता है। तो मेरे मोहतरम भाइयों, हजरत अब्दुल्लाह इब्ने मसूद रज़ियल्लाहु अन्हु जो आप सल्लल्लाहु अलैहि वसल्लम के बहुत ही महबूब सहाबी थे और आप सल्लल्लाहु अलैहि वसल्लम लोगों से कहते थे कि कुरान सीखना है तो इब्ने मसूद से सीखो, उन्होंने अपने शागिर्दों को जब नसीहतें फरमाई तो उनमें से पहली नसीहत ये की कि अशरफुल हदीफ ज़िक्रुल्लाह, हमारे और आपकी आपस की बातें, हमारे और आपका उठना बैठना, चलना फिरना, इसमें हम वक्त अल्लाह का जिक्र होना चाहिए। और अल्लाह का जिक्र, पूरा का पूरा कुरान ये अल्लाह की किताब है। कुरान की एक एक आयत और एक एक लफ्ज पढ़ने पर नेकियां मिलती हैं, लेकिन कुछ कलाम ऐसे होते हैं जिनको दूसरे कलाम से ज्यादा अफजल कहा गया है। मिसाल के तौर पे सूरह यासीन को हदीस शरीफ में कुरान का दिल कहा गया है। तो मुसलमान को चाहिए कि वो कोशिश करे कि दिन में कम अज कम एक दफा सूरह यासीन पढ़ लिया करे। आयतुल कुर्सी आजम व आयतिन फिल कुरान, हदीस में कहा गया کہ قرآن کی آیتوں میں سب سے اعلیٰ مرتبت والی آیت ہے، اسی لیے ہمارے اسلاف کے ذکر و تسبیح میں، وظیفوں میں آیت الکرسی شامل ہوتی ہے۔ تو آپ حضرات بھی آیت الکرسی کا پڑھنے کا ورد کیا کریں۔ سورہ اخلاص کتنی مختصر سورت ہے، چند آیتیں ہیں، لیکن اس کو ثلث القرآن، قرآن کا ایک تہائی کہا گیا ہے، یعنی دس پاروں کے برابر ثواب اگر کوئی حاصل کرنا چاہتا ہے تو سورہ اخلاص پڑھ لیا کرے، اس کو ثواب مل جاتا ہے۔ اسی طرح بہت ساری سورتیں ہیں اور بہت ساری آیات ہیں کہ جو نبی کریم صلی اللہ علیہ وسلم نے صحابہ کرام کو تلقین فرمائی ہیں اور آپ نے باقاعدہ ان کو پڑھنے کا حکم دیا ہے۔ رات کو سونے سے پہلے سورہ سجدہ اور سورہ ملک، یہ پڑھنا یہ بھی ثابت ہے۔ تو اشرف الحدیث ذکر اللہ، اگر ہم اور آپ اللہ کے قریب ہونا چاہتے ہیں، ہم چاہتے ہیں کہ ہماری عبادتیں، ہماری بات بھی عبادت بن جائے، ہمارا کلام بھی عبادت بن جائے، تو پھر ہمیں اپنے کلام میں اور اپنی باتوں میں بھی اللہ کا ذکر شامل کرنا ہوگا۔ اس کے برعکس ہمارے زمانے میں ہمارے بھائی لوگ وہ ایسا کلام کرتے ہیں، ایسے ناقابل گفتگو باتیں کرتے ہیں کہ وہ کسی مسلمان کے لیے باعث تکلیف بنتا ہے۔ کسی کو گالی دینا، کسی پہ تہمت لگانا، غیبت کرنا، یہ سارے کے سارے ایسے اعمال ہیں کہ جو بندہ نادانستگی میں بھی کیوں نہ ہو، اللہ تبارک و تعالی سے دور ہوتا چلا جاتا ہے۔ اور ہیں تو ہم مسلمان، ہم جائیں تو جائیں کہاں، ایک ہی ہمارا رب ہے اور وہی حق ہے، ایک ہی ہمارا راستہ ہے اور وہ آخرت اور قبر کا راستہ ہے اور وہ بھی حق ہے۔ جب یہ باتیں ہمیں یقین سے معلوم ہیں، یا تو ایسا ہوتا ہے کہ کوئی بندہ بیچ میں سے بھاگ جاتا، العیاذ باللہ، خدا کی قدرت سے باہر نکل جاتا، موت سے بچ جاتا، قبر سے بھاگ جاتا، تو پھر اور بات تھی، لیکن کہاں جائیں گے۔ لہذا ہمیں پہلے سے تیاری کرنی ہوگی۔ ہمیں پتہ ہوتا ہے کہ کل کو ہمارے بچے بڑے ہو رہے ہیں اور ان کے لیے انتظام وافر کرنا ہے تاکہ یہ کسی کے محتاج نہ ہو، تاکہ یہ غربت کا شکار نہ ہو، تو ہم کوششیں کرتے ہیں۔ لیکن اس کے ساتھ ساتھ ہمیں یہ بھی پتہ ہونا چاہیے کہ بچے تو بعد میں، پہلے اپنا نفس، اپنی ذات، اپنی روح، اپنا جسم، اس کو اس زمین میں جانا ہے، مٹی میں جانا ہے اور اللہ کے سامنے پیش ہونا ہے۔ اللہ تبارک و تعالی کے سامنے یوم تبل السرائر، سارے کے سارے راز، سارے کے سارے اعمال، کرتوت، وہ ایک ایک کر کے کھول دیے جائیں گے۔ فما له من قوت ولا ناصر، نہیں کوئی طاقت ہوگی ہمارے پاس کہ ہم آج کل کی طرح کسی بڑے سے فون کروا کے، کہیں رشوت دے کے، کہیں کوشش کر کے، سورس لگا کے اور معاملے کو حل کر لیں۔ ولا ناصر، اور مددگار بھی ہرگز نہ ہوگا۔ تو ایسا وقت آنے والا ہے اور اس کے لیے تیاری قرآن اور حدیث میں ہم وقت کہا گیا ہے۔ بہت ساری سورتیں اور آیات اللہ تبارک و تعالی قرآن میں ہمیں باقاعدہ ڈرا رہے ہیں تیاری کرنے کے لیے۔ الحاقۃ ما الحاقۃ، القارعۃ ما القارعۃ، یہ ساری کی ساری علامات، یہ سارے کے سارے اقوال، یہ قیامت ہے، قیامت کے لیے تیاری کا حکم ہے۔ اور جب اللہ تبارک و تعالی کے سامنے پیش ہوں گے تو وہ لوگ کہ جو سمجھتے ہیں کہ یقین نہ رکھیں وہ آخرت پہ، اور جو سمجھتے ہیں کہ ہم جو چھپ کے کر لیں تو وہ عمل پھر ہمارا لوگوں کے سامنے پیش نہیں ہوگا۔ وقالوا ما لهذا الكتاب، اور بد اعمال اور کفار کہیں گے یہ کیسی کتاب ہے، یہ کیسا ریکارڈ ہے۔ لا یغادر صغیرۃ ولا کبیرہ الا احصاها، نہ اس نے کوئی بڑی بات اور بڑا کام چھوڑا ہے اور نہ اس نے کوئی چھوٹی بات اور کوئی چھوٹا کام چھوڑا ہے۔ اور اگر کوئی شخص یہ سمجھے کہ میں وہاں مکر جاؤں گا یا میں وہاں بات بدل لوں گا، تو قرآن میں اس کا جواب بھی موجود ہے۔ الیوم نختم علی افواہہم، ہم ان کے منہ بند کر دیں گے۔ وَتُكَلِّمُنَا أَيْدِيهِمْ اور ہاتھ باتیں کرنے لگیں گے، وَتَشْهَدُ أَرْجُلُهُمْ بِمَا كَانُوا يَكْسِبُونَ اور پاؤں گواہی دیں گے جو کچھ ان سے کروایا گیا ہے اور جو اعمال کیے گئے ہیں۔ تو میرے دوستوں اور بھائیوں، یہ ساری باتیں، یہ اللہ کا کلام ہے، یہ 100% حق ہے، اس کے اندر شک شبہ کرنے والا وہ مومن نہیں رہتا۔ اور قرآن نے آگے کہا وَقَالُوا لِجُلُودِهِمْ لِمَ شَهِدْتُمْ عَلَيْنَا اور لوگ کہیں گے اپنے جسموں سے، اپنے باڈی سے کہ تمہیں کیا ہوا ہے کہ تم میرے خلاف گواہی دے رہے ہو۔ قَالُوا أَنْتَقَنَ اللَّهُ الَّذِي أَنْتَقَ كُلَّ شَيْءٍ ہمارا جسم اور ہمارے ہاتھ پاؤں وہ ہمیں جواب دیں گے کہ وہ اللہ جس نے ہر شے کو بلوانے کی طاقت رکھتا ہے اس نے ہمیں بلوایا ہے۔ یعنی ہمارے اختیار میں ہمارا ہاتھ نہیں ہوگا، ہمارے اختیار میں ہمارا پاؤں نہیں ہوگا کہ وہ ہمارا ساتھ دے دے تو جتے جائے کہ کوئی اور بندہ ہمارا ساتھ دے اور ہمیں چھڑانے کی کوشش کرے۔ میرے بھائیوں، آپ صلی اللہ علیہ وسلم کے اسماء اور صفات میں سے ایک صفت وہ نذیر بھی ہے، اور نذیر کا کام ہوتا ہے آنے والے کسی بڑے حادثے سے لوگوں کو ڈرانے والا۔ تو یہ اگر ہم اپنے اعمال، اپنا کلام، اپنا اٹھنا بیٹھنا، اپنا چلنا پھرنا، اگر ہم یہ اللہ کے دین کے مطابق نہ کریں تو ہمارے اعمال بہت کم ہیں اور ہمارے گناہ بہت زیادہ ہیں۔ اس کے ساتھ ساتھ ہمیں اللہ کا فضل بھی چاہیے، اللہ تبارک و تعالی کی رحمتیں بھی چاہیے، اس کے لیے بھی ہمیں کوششیں کرنی ہوں گی۔ جیسے دنیا کے اندر میرے ذمے ایک ڈیوٹی لگائی گئی ہے، ایک کام لگایا گیا ہے، تو میں صرف اور صرف وہ پورا کروں، اور میرے ساتھ دوسرا ساتھی ہے وہ کام بھی پورا کرتا ہے، اچھے طریقے سے کرتا ہے اور کچھ اضافی ٹائم بھی دیتا ہے، تو یقیناً جو میرا ساتھی ہے وہ دنیاوی لحاظ سے ترقی کرے گا، اس کے بڑے اور اس کا باس وہ قدر کی نگاہ سے دیکھے گا۔ تو اللہ تبارک و تعالی جو ہم سے بہت زیادہ محبت فرماتے ہیں، حدیث شریف میں آتا ہے کہ کئی ماؤں سے زیادہ محبت فرماتے ہیں، اگر ہم ان کے قریب ہونا چاہتے ہیں تو ہمیں اپنے فرائض پر اعمال کرنے کے بعد نوافل اور سنتیں بھی اپنانی ہوں گی۔ آگے حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ نے فرمایا وَخَيْرُ الْقَصَصِ الْقُرْآنِ اور سب سے زیادہ بہترین قصے اور واقعات وہ قرآن کریم ہے۔ آج کل کے زمانے میں ہمارے احباب اور ہمارے بھائی لوگ وہ لایعنیات میں مشغول ہو گئے، اگر کہیں ان کو تاریخ جاننی ہو یا قصہ جاننا ہو تو اس کے لیے سب سے بہتر طریقہ وہ سمجھتے ہیں کہ فلم دیکھ لی جائے، اور اس کے لیے کوئی ڈرامہ دیکھ لیا جائے، اور کوئی ناول پڑھ لیا جائے۔ یہ دین سے دوری کی باتیں ہیں۔ ہمارے اسلاف اور ہمارے بڑے اور ان میں پھر عبداللہ ابن مسعود جیسے صحابی وہ فرما رہے ہیں کہ اگر ماضی کا حال جاننا ہے، اگر ہمیں گزشتہ اقوام کے بارے میں جاننا ہے تو پھر ہمیں قرآن کریم پڑھنا ہوگا۔ اور یاد رکھیے، علماء نے یہ فرما دیا ہے کہ گزشتہ واقعات پڑھنے کا ہمارا صرف ایک مقصد ہونا چاہیے، اور وہ مقصد ہے عبرت حاصل کرنا، کچھ سیکھنا، نصیحت حاصل کرنا۔ اگر ہم گزشتہ واقعات مزے کے لیے، انجوائمنٹ کے لیے اور وقت ضائع کرنے کے لیے پڑھ رہے ہوں تو یہ واقعات شریعت کے اندر پھر اس کی اجازت نہیں ہے۔ آپ غور کیجئے، اللہ تبارک و تعالی نے قرآن کریم میں حضرت آدم علیہ السلام کا بھی ذکر فرمایا ہے، حضرت ابراہیم علیہ السلام کا بھی ذکر فرمایا، اور ان کی قوم کے ان کے مقابلے میں جو شخص نمرود تھا اس کا بھی ذکر ہے، حضرت موسیٰ کا بھی ذکر ہے، اور فرعون اور حامان اور قارون کا بھی ذکر ہے۔ قرآن کریم میں پیغمبر صلی اللہ علیہ وسلم کے متعلق احوال کا بھی ذکر ہے، اور ان کے مقابلے میں مشرکین مکہ، یہودی اور نصارہ اور اہل کتاب، ان کا بھی ذکر ہے۔ لیکن کہیں بھی قرآن کے اندر باقاعدہ طور پر تاریخی پس منظر کو بیان نہیں کیا گیا کہ فلانا دن تھا یا فلانی تاریخ تھی یا وہ حکم تھا، بلکہ اللہ تبارک و تعالی اس قسم کے احکام اور قصے بیان کرنے کے بعد जो मुसलमानों के लिए उसमें काम की बात होती है वो बयान फरमाते हैं। हजरत यूसुफ अलैहिस्सलाम का किस्सा, कुरान ने उसको अहसन अल कसस कहा है, सबसे बेहतरीन किस्सा है। उलमा फरमाते हैं, बाज रिवायात में आता है कि अहले जन्नत जब आपस में मजलिस लगाकर बैठा करेंगे और कलाम किया करेंगे तो वहां पे हजरत यूसुफ अलैहिस्सलाम का किस्सा भी ज़ेर बहस आया करेगा। इतना आला किस्सा है। लेकिन इस किस्से के बारे में भी अल्लाह तबारक व तआला ने तमाम किस्सा बयान फरमा के फिर मुसलमानों से खिताब करके फरमाया कि ये सारी की सारी बातें और ये सारे का सारा वाकया हमने इसलिए बयान किया ताकि आप इससे इबरत हासिल करें, ताकि आप समझ जाएं कि एक नबी को तकलीफ पहुंचाने वाले और उसके मुकाबले में नबवी अखलाक क्या होते हैं। अल्लाह तबारक व तआला का फजल जिसके साथ हो तो उसको गयाबतुल जुब, अंधे कुएं में डाल के, वीरान कुएं में भी अगर डाल दिया जाए तो अल्लाह तबारक व तआला उसकी हिफाजत फरमाते हैं और उसको फिर एक जमाने में अपने इलाके का अमीर और सरदार बना देते हैं। तो हजरत अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह अन्हु ने जो कौल फरमाया है ये हमारे लिए रहनुमाई है, हमें इसको खुद भी समझना होगा और फिर अपनी अगली नस्लों तक भी पहुंचाना होगा कि कुरान सबसे हक किताब है। कुरान, इसके अंदर एक हर्फ और एक लफ्ज भी मुकाबले शक नहीं है। वमन अहसनु मिनल्लाहि कीला, अल्लाह तबारक व तआला ने फरमा दिया एक और आयत में, वमन अस्दकु मिनल्लाहि हदीसा, अल्लाह से बढ़कर सच्ची बात करने वाला वो कोई नहीं। तो हम लायानियात में न पढ़ें, झूठे और ख्याली किस्म के वाकयात और नॉवल और फिर बाकायदा उसका असर नजर आने लगता है इंसान की जिंदगी में। जो बच्चे इस किस्म की किताबें और इस किस्म की फिल्में और वाकयात देखते हैं तो फिर जाहिर बात है उनके जहन में उनके लिए एक आइडियल शख्सियत वो उसी किताब की होती है, उसी तरह अमल करने की कोशिश करते हैं। लिहाजा हमें उनको कुरान के वाकयात पढ़ाने चाहिए, कुरान के कसस पढ़ाने चाहिए ताकि हमारी बच्चों में और हम में अंबिया वाली सिफात आए, ताकि हम इस दुनिया के अंदर जो एक बहुत ही महदूद वक्त है जिस तरीके से भी हम गुजार रहे हैं इसको हम ज्यादा से ज्यादा अंबिया के तरीकों पर गुजारने की कोशिश करें। और इसके बाद हजरत अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह अन्हु ने फरमाया है, वो खैरुल उमूर अवाकिबुहा, सबसे अच्छा काम वो होता है जिसका अंजाम अच्छा होता है। मेरे भाइयों, हम हर काम जब भी करें तो उस काम के अंदर सबसे पहले हमारी तरफ से इखलास होना चाहिए, नियत सही होनी चाहिए, अल्लाह की रजा के लिए होना चाहिए, किसी मुसलमान भाई को फायदा पहुंचाने के लिए होना चाहिए या अपने फायदे के लिए ही कोई काम क्यों ना किया जा रहा हो, लेकिन उस काम में फिर अल्लाह से मदद तलब की जाए, अल्लाह से इस्तिखारा किया जाए, अल्लाह से इस्तिशारा किया जाए कि अगर ये मेरे लिए बेहतर है और आपकी नियत दुरुस्त हो तो यकीनन अल्लाह तबारक व तआला फिर वो काम आपके लिए बेहतर बना देते हैं। और इसके बरखिलाफ यहां तक कि दीनी काम ही क्यों ना हो, नमाज क्यों ना हो, रोजा क्यों ना हो, हज और जकात क्यों ना हो, लेकिन अगर नियत दुरुस्त नहीं है और इखलास मौजूद नहीं है बल्कि दिखावा है या लोगों के सामने मजबूरी में अमल किया जा रहा है या इस किस्म की कोई गलत किस्म की इसकी इंटेंशन और उसका कोशिश हो तो अल्लाह तबारक व तआला ऐसे आमाल को कबूल नहीं करते। इसीलिए एक और हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इन्नमल आमाल बिल खवातीम, आमाल का दारो मदार वो खात्मे के लिहाज से होता है। ऐसी हजारों मिसालें मौजूद हैं इस दुनिया के अंदर के लोग थे और वो बड़े अच्छे मुसलमान थे, नमाजें पढ़ी, रोजे रखे, सदका और खैरात किया, लेकिन फिर वो शैतान और इबलीस के हमले में आ गए और मरने से पहले पहले काफिर हो गए। अल्लाह तबारक व तआला से हमें दिन रात इस ईमान की दौलत की हिफाजत की दुआ करनी चाहिए और सिर्फ अपने आमाल पर घमंड करके मगफिरत का तालिब हो जाना इस बारे में मैं आपके सामने एक हदीस बयान करता हूं। आप सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा किराम से फरमाया, लैसा फीकुम अहदुन युंजीहु अमलु, सहाबा से फरमाया तुम में से कोई एक ऐसा शख्स नहीं है एक भी कि जो सिर्फ अपने अमल के बलबोते पे जन्नत पहुंच जाए। सहाबा किराम ने कहा, वा अंत या रसूल अल्लाह, ए अल्लाह के रसूल, क्या आप भी अपने सिर्फ अमल के बल बोते पे जन्नत नहीं जा सकते? आप सल्लल्लाहु अलैहि वसल्लम ने कुछ देर तवक्कुफ फरमाया और फिर आपने फरमाया, वला अना इल्ला अन तगम्मदनी अल्लाह बिमग़फिरतिन व रहमा, मैं भी अपने सिर्फ अमल की बुनियाद पे जन्नत नहीं जा सकता मगर यह कि अल्लाह तबारक व तआला की रहमतें और मग़फिरत वो मुझे ढांप लें। तो पैगंबर हैं, नबी हैं, इस कायनात के अंदर अल्लाह तबारक व तआला के बाद तमाम कायनात में सबसे अफजल तरीन है, मर्तबे के लिहाज से आली हैं, अल्लाह तबारक व तआला के महबूब हैं और वो भी मग़फ़िरत के तालिब हैं, वो भी रहमत के तालिब हैं। तो हमें अपने आमाल के साथ साथ अल्लाह तबारक व तआला से इन आमाल की हिफाजत की दुआ भी करनी चाहिए। कुरान के अंदर अल्लाह तबारक व तआला ने एक अजीब मिसाल बयान फरमाई है, अयवद्दु अहदुकुम अन तकून लहू जन्नतुन मिन नखीलिन व अअनाब तजरी मिन तहतिहा अलअनहार लहू फीहा मिन कुल्लि थमरात व असाबहुल किबरु व लहू ذُرِّيَّةٌ दुआफा फअसाबहा इअसारुन फीही नारुन फअहतरकत। आयत का तर्जुमा मैं आप हजरात के सामने कर रहा हूं। अल्लाह तबारक व तआला फरमाते हैं, क्या तुम चाहते हो कि तुम्हारे अच्छे अच्छे बागात हों खजूर के अंगूर के? क्योंकि जब कुरान नाजिल हो रहा था तो अहले मक्का और अहले मदीना के नजदीक सबसे आला माल जो था वो इस किस्म के बागात होते थे। अब बागात मौजूद हैं, खजूरें उसमें मौजूद हैं, अंगूर उसमें मौजूद हैं, मतलब ये कि दुनियावी लिहाज से खुशहाली है। और जो बाग का मालिक है वो बूढ़ा हो चुका है और जो औलाद है वो बहुत छोटी है, और इस हालत में इस बाग के ऊपर कोई आग का बगोला आ जाए, आसमानी बिजली आ जाए, थंडर स्टॉर्म आ जाए और इस बाग को खत्म कर दे, तो अब खुद बूढ़ा हो चुका है, दोबारा बाग को खड़ा करना, उसको आबाद करने का टाइम नहीं है, और बच्चे बहुत छोटे हैं, वो इस काबिल नहीं है कि वो मेहनत कर सके। तो इस हालत में जो इंसान को नुकसान होता है, इस हालत के अंदर जो बेबसी का हाल होता है और शदीद किस्म का बंदा हसरत का शिकार हो जाता है, इसी तरह दुनिया के अंदर जो हम आमाल कर रहे हैं, हम वक्त दे रहे हैं, हम मुशक्कत कर रहे हैं, हम सजदे कर रहे हैं, हम रोजे रख रहे हैं, खुदा ना खास्ता, खुदा ना खास्ता अगर कब्र पहुंचे और वहां पता चले कि सारे आमाल वो जल गए, आग में खत्म हो गए, तो ये कितना ज्यादा हमारे लिए नुकसान की बात होगी और कितनी खतरनाक बात होगी। लिहाजा मेरे दोस्तों और भाइयों, इन आमाल की हिफाजत करना, यहां तक के कुरान में फरमाया हत्ता याती अकल यकीन, हम अपने अंजाम को पहुंचे और इस दुनिया से ईमान के साथ, तौहीद के साथ, अकीदे खत्म नबूवत और रिसालत के साथ गुजर जाएं, तो अल्लाह तबारक व तआला से फिर रहमत और मग़फ़िरत की उम्मीदें वो हमारे लिए बेशमहा है, बहुत ज्यादा है। आगे हजरत अब्दुल्लाह इब्ने मसऊद ने फरमाया, व शर्रुल उमूरि मुहदसातुहा, और सबसे बुरा काम वो है जो अपनी तरफ से घड़ लिया गया हो और फिर उसको दीन का हिस्सा समझा जा रहा हो। हमारे बहुत से ऐसे भाई हैं जो नादानिस्ता हैं, उनको समझ नहीं है, या उन्होंने सही तरीके से हर काम में कामयाबी के लिए यह शर्त है कि आप जहां से उस फन को सीखना चाहते हैं, जहां से इल्म को सीखना चाहते हैं, वो सही मकाम होना चाहिए। अगर आप इंजीनियरिंग सीखना चाहते हैं तो आप इंजीनियरिंग की यूनिवर्सिटी में जाएं और अच्छी सी अच्छी में जाएं, तब आप एक अच्छे इंजीनियर बनेंगे। यही हाल डॉक्टरी का है, दुनिया के हर फन का है। तो फिर क्या वजह है कि इल्म हासिल करने के लिए और दीन सीखने के लिए दीन वालों की और इल्म वालों की जरूरत महसूस नहीं की जाती? इसलिए कि दिल के अंदर उन हजरात की अजमत नहीं है, दीन का मकाम नहीं है। हमारे जो साथी और हमारे भाई जिनको अल्लाह तबारक व तआला ने सही मकामात से रहनुमाई की तौफीक दी है, वो इस बात को अच्छी तरह जानते हैं कि कितने फायदे होते हैं और कितने ज्यादा बंदा मुतमईन रहता है। तो मेरे दोस्तों, वो काम जो ना आप सल्लल्लाहु अलैहि वसल्लम ने किए, ना आपके सहाबाए किराम ने किए, ना खुलफाए राशिदीन और न ही फिर ताबेईन और तबा ताबेईन ने फरमाए, ना जिन कामों के बारे में हमारे इमाम अरबा ने जिक्र किया है, ऐसे कामों को दीन न समझा जाए, दीन से इन ऐसे कामों से दूर रहा जाए। इसलिए कि दीन का जो भी काम होगा वो या तो अल्लाह के हुक्म के मुताबिक होगा, अगर कुरान में उसके मुताल्लिक कोई हुक्म नहीं है तो फिर वो पैगंबर के हुक्म के मुताल्लिक होगा, और अगर ये दोनों दलाइल बज़ाहिर आपकी रहनुमाई नहीं कर रहे तो फिर आप किसी फकीह और इमाम से उसके बारे में रुजू करेंगे और वो आपको सही रास्ता बताएंगे और यहां से आगे दीन का दरवाजा बंद हो जाता है। लिहाजा ऐसे हरकात, ऐसी लायानियात, इस किस्म के काम कि जो मुहदसात में आते हैं, जो नए काम हैं, जो अपनी तरफ से घड़े गए हों, आप हजरात अक्सर जुमे के खुतबों में ये हदीस सुनते होंगे, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया है वकुल्लु बिदअतिन दलाला वकुल्लु दलालतिन फिन्नार। मुहदसा को आपने दलाला कहा है, गुमराही कहा है, और गुमराही का फिर अंजाम वो जहन्नम होता है। मेरे भाइयों, आप सल्लल्लाहु अलैहि वसल्लम ने भी, आपके सहाबा ने भी वजाहत के साथ बिल्कुल वाज़ह अल्फाज में हमें ये खबरदार किया है। अब जाहिर बात है कि हम घोल के पिला तो नहीं सकते, हम कहेंगे, हमारे दोस्त और भाई सुनेंगे और हमारी ये दुआ होगी और कि अल्लाह तबारक व तआला हमें तौफीक अता फरमाए ताकि हम उस पर अमल भी कर सकें। इसके बाद जो आपने फरमाया, मैं इख्तिसार के साथ बयान कर देता हूं। फरमाया कि वमा कल्ल व कफा खैर मिम्मा कसरा व अल्हा, वो रिज्क, वो माल जो कम हो लेकिन काफी हो, ये उस रिज्क और माल से बहुत अच्छा है जो ज्यादा हो लेकिन गफलत में डालने वाला हो। हमारे यहां यह समझा जाता है कि हलाल रिज्क होना चाहिए, बहुत अच्छी बात है और जाहिर बात है मोमिन के लिए रिज्क हलाल ही मुफीद है, लेकिन हलाल रिज्क बेहिसाब होना चाहिए यह शरीयत का हुक्म नहीं है। बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम दुआ फरमाते थे, اللهم اجعل رزق آل محمد كفافا, اے اللہ آل محمد کا رزق وہ کافی ہونا چاہیے۔ آپ صلی اللہ علیہ وسلم نے اللہ سے جو مانگا وہ آپ کو عطا کیا گیا، آپ سونے کے پہاڑ طلب کرتے تو مل جاتے، لیکن آپ نے کفاف طلب کیا ہے۔ کفاف کیا چیز ہے؟ علماء کرام کہتے ہیں کہ بندہ سوال نہ کرتا ہو، بندہ کسی کا محتاج نہ ہو، और बंदा किसी के सामने हाथ लंबा करने के काबिल न हो, इतना रिज्क अल्लाह ने दिया हो तो ये काफी है। मेरे भाइयों, आप हजरात में से बहुत सारे ऐसे होंगे कि जो मुश्किलात का शिकार होंगे या रिज्क की तंगी का शिकार होंगे, आप हजरात इत्मीनान रखें, ये दुनिया चंद रोजा है और जितना हमारा अकाउंट स्टेटमेंट मुख्तसर होगा इतना हमारे लिए हिसाब किताब भी आसान होगा, और जितना हमारा स्टेटमेंट और अकाउंट का हिसाब किताब तवील तरीन होता जाएगा उतना ही फिर नामे आमाल के अंदर भी बहुत ज्यादा सवाल और इसके बारे में फिर जवाबात देना बंदे की बस की बात नहीं है। तो अल्लाह तबारक व तआला हम सबको रिस्क काफी अता फरमाए और लालच से और माल की मोहब्बत से और माल के लगे रहने से हिफाजत फरमाए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, لا إله إلا الله وحده لا شريك له، له الملك وله الحمد وهو على كل شيء قدير، لا إله إلا الله الحليم الكريم، سبحان الله رب العرش العظيم، والحمد لله رب العالمين، نسألك موجبات رحمتك وعزائم مغفرتك والغنيمة من كل بر والسلامة من كل إثم، اللهم لا تدع لنا ذنبا إلا غفرته ولا هما إلا فرجته ولا حاجة إلا قضيتها يا أرحم الراحمين ويا أكرم الأكرمين، اللهم اهدنا بفضلك فيمن هديت وعافنا فيمن عافيت وبارك لنا فيما أعطيت وقنا شر ما قضيت فإنك تقضي ولا يقضى عليك فإنه لا يزل من واليت ولا يعز من عاديت تبارك ربنا وتعاليت اللهم حلل مشكلاتنا وقض حاجاتنا وادفع عنا بلياتنا واشف مرضانا واسمع دعواتنا إنك سميع الدعاء اللهم إنا نسألك كل خير سألك نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من كل شر استعاذ منه نبيك محمد صلى الله عليه وسلم اللهم إنا نسألك من الخير كله ما علمنا منه وما لم نعلم ونعوذ بك من الشر كله ما علمنا منه وما لم نعلم اللہ تبارک و تعالی مسلمانوں کی دعائیں قبول فرمائے جو پریشان حال ہیں ان کی پریشانیاں دور کر دیں جو بیمار ہیں اللہ تبارک و تعالی اپنے غیب کے خزانوں سے شفا عطا فرما دیں جو ہمارے مسلمان بھائی اس دنیا سے حالت ایمان میں گزر گئے اللہ تبارک و تعالی ان کو جنت الفردوس میں اعلی مقامات عطا فرما دیں یہاں ہمارے ایک بہت ہی بزرگ شخصیت تھے حضرت مولانا فدا الرحمان درخواستی صاحب کچھ دن پہلے وہ انتقال کر گئے ان کے لیے بھی دعا فرمائیں اللہ تبارک و تعالی ان کو جنت میں اعلیٰ مقامات عطا کرے اللہ تبارک و تعالی حضرت والد صاحب کو صحت کاملہ اور شفا عاجلہ عطا فرمائیں اور جو بھی اس قسم کے عوارض ہیں اور جامعہ کو جو مشکلات درپیش ہے اللہ تبارک و تعالی اپنے خاص فضل و احسان سے سب کو دور کر دے ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم فاللہ خیر حافظ وهو ارحم الراحمین وصلی اللہ تعالی علی خیر خلقه محمد وعلی آلہ وصحبہ